الصلاة والسلام على رسوله الكريم وعلى آله وصحبه أجمعين. فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. محمد رسول الله والذين معه أشداء على الكفار رحماء بينهم ترى فی وجوہہم من اثر السجود ذلک مثلہم فی التوراۃ ومثلہم فی الانجیل کزرع اخرج شطأہ فآزرہ فاستغلظ فاستوى علی سوقہ یعجب الزرع لیغیظ بہم الکفار وعد اللہ الذین آمنوا وعملوا الصالحات منہم مغفرۃ واجرا عظیما. صدق اللہ العظیم. محترم امیر صوبہ برادر حافظ محمد ادریس صاحب، برادر عزیز میاں مقصود احمد صاحب قیم صوبہ، اور میرے قابل احترام تحریکی بھائیوں، بزرگوں اور دوستوں، میرے کارواں ہے تو اس نشست کا موضوع ہے، اور صرف یاد دہانی کے لیے عرض کروں گا کہ جس کارواں کا تذکرہ ہے یہ وہ کارواں ہے کہ جس کی منزل اسلامی انقلاب ہے، اسلامی نظام ہے، غلبہ اسلام جس کی منزل ہے. یہ وہ کارواں ہے کہ جو رب کی رضا کے لیے، جنتوں کے حصول کے لیے، اور لِيُزْهِرَهُ عَلَى الدِّينِ كُلِّهِ وَلَوْ كَرِهَ الْمُشْرِكُونَ، پورے دین کو غالب کرنے، ظاہر و باہر کرنے، کسی کی تیوریوں پر بل پڑے، کسی کو ناگوار گزرے، کسی کو پسند نہ آئے، اس سب کے علی الرغم یہ وہ کاروان ہے کہ جو اس جہت میں چلا ہے، اور ازل سے رواں دواں یہ کوئی انوکھا نیا آج کا بنا ہوا کارواں نہیں ہے، یہ بکھرتا رہا ہے، سمٹتا رہا ہے، کبھی کبھی منتشر ہوتا نظر آیا ہے، لیکن کوئی دور ایسا نہیں ہے تاریخ کا جب یہ کارواں موجود نہ ہو، جب یہ کارواں رواں دواں نہ ہو، منزل کا شعور دلانے کے لیے، لوگوں کو اس جانب ہکانے کے لیے، اپنے رب کی طرف پکارنے اور بلانے کے لیے، اور رب ہی کی حمد و ثنا اور اسی کی یاد دلوں میں بسانے کے لیے، اور اسی سے جڑنے اور ملنے اور اسی کا ہو رہنے کے لیے یہ کارواں ہمیشہ رواں دواں رہا. ٹھیک ہے، کبھی اس کارواں کی رفتار دھیمی بھی ہوتی رہی ہے، اور کبھی ڈنکے کی چوٹ پر اور کونٹوں پر چڑھ کر اور ہانکے پکارے سبک رفتار یہ کارواں لوگوں کے درمیان تاریخ کے مختلف نکڑ اور موڑ پر چلتا پھرتا نظر آیا ہے. اور کس سے یہ بات ڈھکی چھپی اور پوشیدہ ہے کہ اسی کارواں نے لوگوں کو یہ شعور دیا ہے کہ تیز ترک گامزن منزل مادور نیت کا، منزل کا شعور بھی اور منزل کی طرف بڑھنے اور لپکنے کا، ففروا الی اللہ، اللہ کا ہو جانے اور اس کی طرف تیزی کے ساتھ چلنے اور دوڑنے اور لپکنے کا تصور. جی ہاں، اس کارواں کا تذکرہ ہے، اس کے قافلے کے سالار کا، سالاروں کا، لے کر چلنے والوں کا، میر کارواں کا تذکرہ ہے. لیکن ذرا دیکھیے ماضی کے جھروکوں میں جھانکیے، اس کارواں کے سرخیل سید احمد شہید نظر آتے ہیں، شاہ اسماعیل شہید دکھائی دیتے ہیں، ٹیپو سلطان نظر آتے ہیں، کہیں تاریخ کے جھروکوں میں بدیع الزماں نورسی نظر آتے ہیں، حسن البنا شہید دکھائی دیں گے، سید قطب شہید نظر آئیں گے. یہ سارے وہی لوگ ہیں کہ جو بالکل اس زمانے میں، اس دور میں، بہت پرانی بات نہیں ہے، پچھلی ایک صدی میں اس کاروان کو لے کر چلتے رہے ہیں، اس کے سر کھیل رہے ہیں، اور لوگوں کے دلوں کو لبھانے کے لیے، ان کو اپنا بنانے کے لیے، ان کو اسی راستے پر تڑپانے اور گرمانے کے لیے جہاں فرزندان توحید کو جمع کرنے کا اور کلمہ لا الہ الا اللہ محمد رسول اللہ کی طرف بلانے کا کام انجام دیتے رہے، وہیں یہ قافلہ اور کارواں آزمائشوں سے گزرتا نظر آتا ہے. یہی وہ کارواں ہے کہ جس نے آگ اور خون کے دریا عبور کیے ہیں. سروں کی فصل کو کٹانا، اس سنت کو مسلسل زندہ اور تابندہ رکھنا اس کاروان کا وتیرہ اور طریقہ رہا ہے. اور ستون دار پہ رکھتے چلو سروں کے چراغ، مسلسل یہ کارواں روز اول سے یہی گنگناتا رہا اور ان چراغوں کو، جگمگاتے چراغوں کو، سروں کی اس فصل کو دور دور تک پھیلا کر لوگوں کو اپنی جانب بلاتا رہا ہے. یہ کارواں تنگنائیوں سے گزرنے کا سلیقہ بھی جانتا ہے. جب راستے مسدود ہو جائیں، جب چاروں طرف رکاوٹیں کھڑی کر دی جائیں، جب منزل کو نگاہوں سے اوجھل کر دیا جائے، دور بہت دور لے جا کر اس کو کھڑا کر دیا جائے، پگڈنڈیوں سے شاہراہوں کی طرف آنا، اس حکمت اور دانائی کو بھی اس کارواں نے اوروں تک پہنچایا اور سکھایا ہے. یہاں یہی وہ کارواں کہ جو ادھر ڈوبا ادھر نکلا کے مزداق مختلف روپ سنوارتے ہوئے، اختیار کرتے ہوئے، کبھی جہاد کا پرچم لیے ہوئے، کبھی دعوت کا نعرہ لگاتے ہوئے، اللہ اکبر کی صدا لگاتے ہوئے، نیل کے ساحل سے لے کر تابخا کے کاشگر ایک کہکشاں سجاتے ہوئے، یہ کارواں روز اول سے رواں دواں ہے. اور دراصل اس کارواں کی یہ تاریخ، یہ ہماری اپنی تاریخ، اسی تاریخ کے حوالے سے ہماری کوئی پہچان دنیا کے اندر قائم ہے. یہی ہماری شناخت ہے، یہی ہمارا تعارف ہے، یہی ہمارا اول و آخر ہے. اور یہ وہی کارواں ہے کہ جس میں کہنے والے تو کہہ جاتے ہیں کہ میں اکیلا ہی چلا تھا جانب منزل، مگر لوگ آتے گئے اور کارواں بنتا گیا. کہ پھر اس کی نوید بھی سنانے کے لیے اور یہ بگل بھی بجانے کے لیے اور دور و قریب کے سارے لوگوں کے اندر ایک اعتماد اور حوصلہ پیدا کرنے کے لیے اس کارواں کی یہ روایت اور یہ ریت بھی سب کے سامنے ہے. جی ہاں، یہ وہی کارواں کہ جو دین کے کسی ایک جز کو لے کر نہیں اٹھا، کسی ایک جز پر قناعت کرنے والا، تھوڑے کو ہی بہت جاننے والا، کمی کو زیادہ قرار دینے والا نہیں، پورے دین مکمل از اول تا آخر سارے دین کو محض منبر و محراب سے اور محض گنبد و مینار تک اپنے آپ کو محدود رکھنے والا نہیں، محض واز و تلقین کی دنیا میں کچھ کہنے اور اسی پر زندگی بسر کرنے والا قافلہ اور کارواں نہیں کہ محض پند و نصائح پر ہی گزارا کرتا رہے اور اسی کو اول و آخر جانے، اور محض کچھ ظاہری شکلوں اور ٹیپ ٹاپ اور چند مراعات پر راضی ہونے والا کارواں اور قافلہ بھی یہ نہیں، بلکہ ہمیشہ ایک چیلنج کی حیثیت سے، ایک مکمل دعوت کی حیثیت سے، ایک بھرپور انقلاب کی حیثیت سے، انقلاب فرد کی زندگی میں، انقلاب سر سے لے کر پیر تک، وہ آداب جو نبی صلی اللہ علیہ وسلم نے سکھائے کہ پیر میں جوتی پہننے کے آداب بھی اور سر میں کنگھی کرنے کے آداب بھی، فرد کی زندگی میں بھی، اس کے دل کی دنیا میں بھی انقلاب، زندگی کی ترجیحات کے اندر بھی انقلاب، زندگی کے شب و روز کے اندر بھی انقلاب، اور زندگی جس معاشرے میں گزرتی ہے اس معاشرے کے اندر بھی انقلاب، ایک ہمہ جہت اور کل کا کل انقلاب. لہذا یہ کارواں تاریخ کے جھروکوں میں جھانکیں تو یہ بات بالکل صاف اور عیاں ہوتی ہے کہ ہمیشہ دعوے دار رہا ہے کہ معیشت بھی میری ہے اور معاشرت بھی میری ہے اور یہ تمدن بھی میرا ہے اور تاریخ اور اس کی تعبیر بھی میری ہے. مختلف جہتوں میں جہاں جہاں انسان زندگی بسر کرتے ہیں، جہاں جہاں انسان پائے جاتے ہیں اور جہاں جہاں انسانوں کے حوالوں سے کوئی تمدن اور معاشرت پائی جاتی ہے، وہاں وہاں یہ کارواں دعوے دار رہا ہے کہ اس کی نوک پلک درست کرنے کے لیے، اس کے سمت سفر کے تعین کے لیے، اس کی منزل اور نشانات منزل لوگوں تک بتانے اور پہنچانے کے لیے یہ کارواں موجود ہے کہ جو لوگوں کو اپنے رب سے ملانے کے لیے، بے قرار روحوں کو اپنے رب کی جانب ہکانے کے لیے یہ کارواں رواں دواں ہے. لہذا یہ وہ کارواں ہے کہ جس نے پوری انسانی زندگی کو ہمیشہ مخاطب کیا ہے اور سارے انسانی معاشروں کے اندر ایک ہلچل اور پھر ایک سکون، ایک تلاطم بھی پیدا کیا، ایک انقلاب آخری کام بھی کیا، اور پھر دلوں کو شرع صدر کی دولت سے اور سکینت سے اور اطمینان قلب سے بھی معمور کیا. یہ کارواں، جی بالکل یہی کارواں، ہم یہاں تک پہنچ گئے ہیں. اسے بھی 50-55 سال ہونے کو آئے کہ اس خطے کے اندر یہ کارواں رواں دواں. یہ کارواں ایک تحریک بھی ہے، لوگ اس سے واقف ہیں، یہ ایک تنظیم بھی ہے، لوگ اس سے واقف ہیں، اس کی اپنی ایک تاریخ بھی ہے، اس کے پاس وہی دعوت ہے جس کا میں تذکرہ کرتا رہا، وہی عظیمت کی داستان رقم کرنے اور اسی حوالے سے لوگوں کو اپنے قریب لانے کے لیے. یہ غازیوں کا کارواں، یہ شہیدوں کا کارواں، یہ اللہ بخش شہید سے لے کر عبد المالک شہید تک کے لوگوں کا اور ڈاکٹر ندیر شہید سے لے کر ہر دور کے اندر اس نے شہدا پیدا کیے ہیں، غازی پیدا کیے ہیں، پیروں کو غبار آلود کرنے والے، اور وہی کہ اپنے رب سے ملاقات کے منتظر بے قرار روحوں کو اس نے جمع کیا ہے کہ کب کیسے جان جانے آفری کے سپرد کریں، اور اس کے باوجود پھر یہ کہیں کہ حق تو یہ ہے کہ حق ادا نہ ہوا، کہ جو کرنا تھا وہ نہ کیا جا سکا. یہ کارواں، علماء کا کارواں اور دانشوروں کا کارواں، جوانوں کا کارواں اور ضعیفوں اور بوڑھوں کا کارواں، عورت مرد اور بچوں کا سیل رواں، ہلکی اور بوجھل ہر حال میں رواں دواں، یہ کارواں، اس کو بھی 50-55 سال ہوئے ہیں کہ تاریخ کے اس لمحے یہ اس وقت بھی رواں دواں. آپ اس وقت بیٹھے ہوئے نہیں، کون کہتا ہے کہ آپ بیٹھے، ہم سب اس وقت چل رہے ہیں، منزل کی طرف بڑھ رہے ہیں، نشانات منزل دیکھ رہے ہیں، ٹٹول ٹٹول کر بھی دیکھ رہے ہیں، اور بصیرت اور بصارت کی آنکھوں سے بھی دیکھ رہے، اور ایک دوسرے کو بتا کر امید کے چراغ روشن کر رہے، اور مسلسل آگے بڑھنے کے نت نئے بہانے تلاش کر رہے ہیں. سچی بات تو یہ ہے کہ یہ کارواں جب کسی معاشرے میں چل پڑتا تو اس معاشرے کے اندر ایک کشمکش بپا ہوتی. یہ کشمکش نہان خانہ دل کے اندر بھی نظر آتی ہے، یعنی فرد کے اندر، کہیں ایسا نہ ہو جائے، کہیں ویسا نہ ہو جائے، یا ایمان مجھے روکے ہیں تو کھینچے ہیں مجھے کفر، اس کے مزدار یہ کشمکش اندر بھی نظر آتی ہے. حلال اور حرام کے درمیان بھی، صحیح اور غلط کے درمیان بھی، عظیمت اور رخصت کے درمیان بھی، کس پہلو، چاروں طرف یہ ساری وادیاں جو ہیں کھلی ہیں، اور انسان کو ہر لمحے یہ فیصلہ کرنا ہوتا ہے کہ عظیمت کی راہ اختیار کرے یا رخصت کے اوپر قناعت کرے، حق کو پورا کا پورا قبول کر کے بس اس کے گرمی ہو جائے، اسی کے کام آ جائے اور سب کچھ اس پر نچھاور کرے، یا باطل کی تنگنائیوں سے بھی کچھ نہ کچھ رابطہ اور نامہ پیامہ برقرار رکھے کہ کوئی دنیا ادھر بھی بسر کرنی ہے. لہذا یہ کارواں چل پڑتا ہے تو یہ کشمکش نہان خانہ دل کے اندر بھی موجود رہتی ہے، اور باہر کی دنیا میں بھی، معاشرے کے اندر بھی. اور ظاہر ہے کہ ظاہر کا اثر باطن پر پڑتا ہے، باطن کا اثر ظاہر پر پڑتا ہے. یعنی نبی صلی اللہ علیہ وسلم نے جو فرمایا کہ صفیں اپنی درست رکھو ورنہ تمہارے دلوں کے اندر بھی کجی پیدا ہو جائے گی، کہ صفوں کو ٹیڑھا کرو گے تو دلوں میں ٹیڑھ پیدا ہو. باہر کی کشمکش کا اثر اندر بھی پڑا کرتا ہے، اور اندر کی کشمکش کبھی کبھی باہر کی کشمکش سے فرار کے راہوں پر چلنے کو آمادہ کرتی ہے. لہذا جب یہ کارواں معاشروں میں اٹھتا ہے اور یہ کشمکش بپا ہوتی ہے تو چراغ جلتے بھی ہیں اور چراغ بجھتے بھی ہیں، پھر روشنی، مہک اور خوشبو دور تک پہنچتی اور پھیلتی ہے، پھر کلیاں مہکتی بھی ہیں، کھلتی بھی ہیں، پھول بنتی اور دور دور تک اپنی خوشبو کو پھیلاتی ہیں. اجالوں کا سفر ہے، اندھیروں کی نگری کو بھگانے کا اور اس کو پامال کرنے کا سفر ہے کہ جو اس حوالے سے شروع ہوتا ہے. لہذا یہ کارواں جس کی تاریخ ہے روشن اور تابناک تاریخ، جس کا ماضی ہے شاندار اور درخشاں ماضی ہے، اور جس کا مستقبل ہے بالکل یقینی اور حتمی مستقبل ہے، وہ جس کی بشارتیں قرآن پاک میں اور نبی اکرم صلی اللہ علیہ وسلم کی اسوے میں اور سنتوں میں ملتی ہیں، اور سالار کارواں ہے میر حجاز اپنا، سالار کارواں ہے میر حجاز اپنا، اس نام سے ہے باقی آرام جا ہمارا. آخر کیوں نہ ہو، اس لیے کہ سالار کارواں کی طرف نگاہ کر، لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، نبی اکرم صلی اللہ علیہ وسلم کی ذات گرامی ہے کہ جو اس کارواں کی اصل رہنما اور حقیقی رہنما اور ابد تک رہنمائی کے منصب پر فائز ذات جو نبی اکرم صلی اللہ علیہ وسلم کی. لہذا آج کا میر کارواں، اگر میں اپنا اور آپ کا تذکرہ کروں گا، آج کا میر کارواں اسی میر حجاز کا امتی، غلام ابن غلام ابن غلام ابن غلام، کس کا غلام؟ وہ جن پر لاکھوں درود، وہ جن پر لاکھوں سلام، ہاں ان کا غلام. یہ غلامی بڑی مہنگی بھی ہے، یہ غلامی بڑی سستی بھی ہے. یہ غلامی اگر آدمی سمجھ لے تو اسی کے اندر تو ساری آزادی اور خوشی ہے، اور یہ غلامی اگر سمجھ میں نہ آ سکے تو وہ ایک سجدہ جسے تو گراں سمجھتا ہے، جو ہزار سجدوں سے دیتا ہے آدمی کو نجات، پھر آدمی ہزار در پر سجدہ ریز ہوتا ہے، اور وہ ایک گرا سجدہ جس کو سمجھا جاتا ہے کہ گرا ہے، وہی تو نجات دلانے والا. اسی غلامی میں ساری آزادیاں ہیں. لہذا یہ سالار قافلہ اور یہ میر کارواں، یہ عام دنیاوی سالاروں اور عام دنیا دار میروں کی طرح تو نہیں ہو سکتا، ان جیسے لیڈروں اور قائدین کا عکس تو نہیں ہو سکتا کہ جو معاشرے میں عام طور پر میر کارواں قرار پاتے ہیں اور قافلے کے سالار گردانے جاتے ہیں اور ادھر یا ادھر لیڈر اور قائد گنے جاتے ہیں، اس لیے کہ یہ قافلہ تو از اول تا آخر اللہ کا قافلہ، اللہ کے لیے ہے، اللہ کی طرف بلانے والا ہے، وہی اس کا ملجا اور ماوا ہے، اسی سے اس کی ابتدا اور انتہا، یعنی اللہ تک پہنچنا اور اس تک رسائی پیدا کر، اس کا بن رہنا اور اس کا ہو جانا، یہ تو لا عمل ہے زندگی، یہ تو اوڑھنا بچھونا ہے، اسی کے اندر زندگی اور زندگی کی کلی کھلتی ہے، تو اسی عنوان کھلتی ہے، اسی کی رضا کے لیے تڑپنا، اسی کے جنت کے حصول میں مگن رہنا، اسی کے گن گانا، اسی کی مالا جپنا، اسی کی چوکھٹ پر سجی قافلہ تو اسی کا ہے، اسی کی مالا جپنا اور اسی کے ذکر سے زبان کو تر رکھنا اور اسی کی طرف بڑھنا اور لپکنا اور مسلسل اسی کی جانب چلنا، اور میں نے عرض کیا کہ پیروں کو غبار آلود کرنا، نحنو انصار اللہ کی صدا لگانا کہ ہم اسی کے ہیں، اسی کی خاطر ہیں، اور انا صلاتی و نسکی و محیایا و مماتی للہ رب العالمین، بس اسی کا خوگر ہو جانا، اس کے معنوں پر غور کرنا، اس کے مفہوم میں ڈوب ڈوب کر اپنے آپ کو گم کر کے اپنے آپ کو پانا، انہی کیفیتوں سے سرشار رہنا، یہ قافلہ تو اسی کا ہے، اس لیے یہ میر کارواں، جس قافلے کا میر کارواں ہے یہ اس معاشرے میں جب یہ کشمکش بپا ہوتی ہے تو یہ میر کارواں معاشرے سے افراد کو کاٹتا، یہ طاغوت کا معاشرہ، یہ سیکولر معاشرہ، اس معاشرے کی اپنی جڑیں بڑی مضبوط ہیں، اس معاشرے کے اپنے خدا ہیں جو اس نے بنائے ہوئے اور کھڑے ہوئے، اس معاشرے کی اپنی رسوم اور اپنی برادریاں اور اپنے تعلقات کے ایک دور تک ختم نہ ہونے والے سلسلے، لہذا میر کارواں کی تو ذمہ داری کہ معاشرے سے افراد کو کاٹے، انہیں اس معاشرے کا باغی بنائے، لا الہ کہہ کر سب کی نفی کرتا ہوا اسی ایک خدا کی طرف ان کو بلائے، اور مجسم احتجاج اور سوالیہ نشان ابھار کر ان کو ایک ایسے چوراہے پر لا کر کھڑا کرے کہ جس میں ان کی زندگی کی ترجیحات بدل جائیں، یعنی اللہ کے محب اور اس سے ملاقات کے منتظر لوگوں کو جہاد کا اور شہادت کا سبق پڑھانا اسی وقت ممکن ہے کہ جب اس معاشرے سے کچھ لا ذرا کم لگے، اور جس سے لا لگنی چاہیے اسی سے پھر لا لگتی چلی جائے، یہ تو ممکن نہیں ہے کہ آدمی بیک وقت کئی کشتیوں میں سوار اور کئی منزلوں کی طرف رواں دواں رہے، سب سے اپنے ناطے اور رشتے مضبوط رکھے اور کسی خدا کو بھی اپنے ناراض نہ کرے، یہ تو میرے کارواں کی ذمہ داری کہ فتقلی فی عبادی وتقلی جنتی، اس کا مزداد لوگوں کو بنائے کہ پھر وہ راضی برضا ہو ان راستوں پر کہ جس کارواں نے ان کے لیے ہموار کیے، اس میر کارواں کے لیے ضروری ہے کہ اپنے جلو میں چلنے والوں کو شعوری طور پر سوچ سمجھ کر ایک منصوبے کے تحت اپنے جلو میں چلنے والوں کو اسی جانب ہکائے، مسلسل اسی ایک طرف بلائے، اور یہی ایک بات ہو کہ جس کا چرچا اور تذکرہ جنتوں کا اور اللہ تعالیٰ کی رضا اور خوشنودی کا، یہی کلچر بن جائے اس اجتماعیت کا، نہیں بنے گا تو پھر گفتگو کے موضوعات بھی کچھ اور ہوں، پھر گفتگو کے موضوعات یہی دنیا اور دنیا داری ہو، پھر گفتگو کے موضوعات یہی دنیا کی ترجیحات ہوں، لہذا میرے کارواں کارواں کے ساتھیوں کو گفتگو کے موضوعات دے گا، اور وہ موضوعات تو پھر وہی ہیں کہ جس کے نتیجے میں لوگوں میں ایک شوق اور ایک ذوق اس جانب بڑھنے کا پیدا ہوگا، یہی عنوان اور یہی خواہش دلوں کے اندر پرورش پائے، یعنی اپنے رب سے ملاقات کی اور اس کے دیدار کی اور اس کی رضا کی اور اس کے راستے میں مسلسل چلنے کی، میرے کارواں کی ذمہ داری، اگر وہ اپنی بھیڑوں کو ٹھیک سے نہیں ہکا پاتا اور ان کو منزل کا شعور نہیں دلا پاتا اور مقصد کی لگن اور تڑپ ان کے اندر ٹھیک ٹھیک نہیں پیدا کر پاتا، تو گلا ان سے نہیں ہوگا، گلا تو ان سے ہوگا کہ جس کو یہ کام کرنا تھا اور اس نے یہ کام نہ کیا، لہذا وہ میرے کارواں کیا میرے کارواں ہوا کہ جو اپنے جلو میں چلنے والوں کو بدلی ہوئی زندگی کی ترجیحات نہ دے سکے اور اس کے لیے ایک شوق ان کے اندر نہ پیدا کر سکے، اس مادیت کے دور میں ساری دنیا ایک ہی طرف چلتی ہے، وہی پلاٹوں کی دنیا اور فلیٹوں کی دنیا اور مکانوں کی دنیا اور دکانوں کی دنیا और ऊंची ऊंची हवेली बनाने की दुनिया और उसी के अंदर नंबर बढ़ाने की दुनिया। तो जब इसी दुनिया को बनाना और बसाना है और सबकी गुफ्तगू आपस में भी इन्हीं मौजूदात पर रहनी है और अच्छे और बड़े और छोटे और वसी लानों की दुनिया, मेरे कारवां इन मौजूदात को जो माशरे के अंदर पहले से चल रहे हैं, जिन मौजूदात का पहले ही से बहुत चलन है, जिन मौजूदात में पहले ही से लोग गलता और पेचा और इसी उधेड़ बुन के अंदर गिरफ्तार और इन्हीं बेड़ियों को अपने पैरों के अंदर कसे हुए पहले से मौजूद है, ये तो मेरे कारवां है कि जो मौजूदात और जिंदगी की तरजीहात और उनके अंदर ईमान का कोई लुत्फ मजा पैदा करे, उसकी शीरीनी और उसकी मिठास के बारे में कोई तस्कीर का और याद दिहानी का उन्मान पैदा करे कि जिससे दिलों में गुदास पैदा हो, जिससे आंखों में चमक पैदा हो, जिससे उम्मीद के चराग रोशन हो और जिसके नतीजे में कोई ये कहे कि हां इन्हें देखो तो खुदा याद आ जाता। हम तो भूल जाते हैं लेकिन इन्हें देखते हैं तो फिर अक्सर यही हुआ है कि खुदा याद आ जाता है। लिहाजा वो कैसे करे, काम तो यही करने का है। कारकुनों को और अपने जुलू में चलने वालों को इन जज्बों से, वाफर जज्बों से सरशार करना क्यों कर मुमकिन। जो कायद और जो मीरे कारवां खुद इस मामले में कमजोर होगा वो अपनी कमजोरी ही औरों को मुंतकिल करे। जिस अल्लाह की हम मुसलसल बात कर रहे हैं, बात तो उसी की होगी ना, वही अव्वल और वही आखिर है, वही मलजा और वही मावा है। अल्लाह तबारक व तआला की मैयत और उसके कुर्ब के एहसास से जिस दर्जा ये मीरे कारवां सरशार होगा, उस दर्जा वो नीचे तक इस बात को मुंतकिल कर सके। यानी वो जो हजरत मूसा से जब लोगों ने पूछ लिया था कि वो तो आ गए पीछे फिरौन वाले, अब क्या होगा, तो उन्होंने पूरे इत्मीनान के साथ जो बात कही थी कि काला कल्ला इन्ना माय रब्बी सयादीन, कि मेरा रब मेरे साथ है, यानी मुझे क्यों घबराहट के अंदर उब्तला करते हो और मुझे इस वहशत की तरफ क्यों बुलाते हो, वो यकीनन मेरी रहनुमाई करेगा, मेरा रब मेरे साथ। मीरे कारवां को जब तक ये तयक्कुन हासिल ना हो, ये शरह सदर की दौलत से वह सरशार ना हो, उसके दिल के अंदर ये बात मुजस्सम मौजूद ना हो कि मेरा रब मेरे साथ है, वो लोगों के अंदर ये बात नहीं मुंतकिल कर सकता। और नहीं कर सकता तो फिर लोगों से गिला ना करे कि लोग वक्त नहीं देते और बुलाने पर लब्बैक नहीं कहते और इज्तिमात में ताखीर से आते हैं, और जब कहो कि कुछ करो तो कहते हैं कि तुम और तुम्हारा खुदा जाकर लड़ो। क्या हो गया है लोगों को, लोगों को यही हो गया है कि नहीं मेरे कारवां में कोई खुए दिल नमाजी और नहीं मेरे कारवां में वो रब तो ताल्लुक अपने रब के साथ के जो मतलूब। वह हुआ माकुम ऐनमा कुंतुम वल्लाहु बिमा तअमलून बसीर, वो तुम्हारे साथ है जहां तुम हो, जो काम भी तुम करते हो, ये तो सब पढ़ते रहते हैं ना, सुनते रहते हैं, हमने भी सुना है, पढ़ा है बार बार, लेकिन क्या दिल के अंदर करार आया है, कोई जगह पाई है इस कैफियत से इंसान सरशार हुआ है कि वो जो देखने वाली जात वो हर वक्त साथ है, जिसके लिए काम किया जा रहा है, जिसके लिए मर रहे हैं, जिसके लिए अजीमत के कोए गरां बनकर बदायर खड़े हुए हैं, जिसके लिए कोई इसार और कुर्बानी का पैकर बने हैं, तो जिसके लिए वो तो सबसे ज्यादा जानता है, वो तो अजर देने वाला भी और कदम जमाने वाला भी, हौसला दिलाने वाला भी, बहादुरी के और जमामर्दी के सारे जौहर जो इंसानों के अंदर लिखे और गिनवाए जाते हैं वो अल्लाह तबारक व तआला की मैयत से ही शुरू होते हैं और वहीं पर खत्म होते हैं। यानी यही वो तसव्वुर था मैयत इलाही का, यही तसव्वुर के जो रासिख हो जाए जिससे आदमी निडर और बेबाक बनता है, यही वो एहसास था कि जो जिससे कि हिजरत के दिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सरशार थे और आपका सीने मुबारक उससे मामूर था कि जब अपने रफीक की, सिद्दीक की, साथी की परेशानी को देखकर फरमाया था कि ला तहज़न इन्नल्लाह मअना, हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु फरमाते हैं बाद में कि गार के दहाने पर वो खड़े बातें कर रहे थे और फिलवाके अगर वो अपने पैरों की तरफ देखते तो हमें देख ले, हमें पा जाते, लेकिन वो जिसको अल्लाह तबारक व तआला की मैयत का यकीन था वो कह रहा था कि ला तहज़न, डरने की, खौफ करने की, किसी हुज़्न से, मलाल से दो चार होने की, वो तो हमारे साथ है ना, जिसके लिए हम निकले हैं, जिसके लिए हिजरत की है, जिसके लिए घर से बेघर हुए और बदाहिर बेयारो मदद, वही हमारा मददगार। इसलिए ये सफर तो यहीं से शुरू होता, यही इसकी इब्तिदा है, और अगर आप बढ़ाएं तो यही इसकी इंतहा भी, بیچ پہ جو بھی مراحل اور عنوانات آپ چاہیں تلاش کر لیں، میں بھی اطاعت رکھ دوں گا آپ کے سامنے، لیکن نہ اس زاد راہ کے بغیر میر کارواں کا سفر شروع ہوگا، نہ اس پونجی اور جمع کے بغیر میر کارواں لوگوں کو لے کر چل سکے۔ اسی کے ساتھ یہ بات بھی میں عرض کرتا چلوں معیت الہی کے علاوہ، کہ میر کارواں کا پر امید رہنا، اعتماد اور حوصلے سے سرشار رہنا، یعنی قائد کا، میر کارواں کا، یہ ضروری ہے، ناگزیر ہے، اور جن کو لے کر چلنا ہے ان تک پہنچانے اور آگے بڑھانے کے لیے۔ اس لیے کہ امید تو وہ کلید ہے کہ جو اندھیروں سے اجالوں کا سفر ممکن بناتی ہے، سہل آسان بناتی ہے۔ یہ امید ہے کہ جو انسان کو عمل پہم اور مسلسل عمل کے لیے ابھارتی، اس پر مداومت اور استقامت اور رزمی کے جوہر بکھیرنے کے لیے آمادہ کرتی ہے۔ اسی لیے جو ان کیفیات سے سرشار ہو وہ پھر لڑتا ہے تو فتح کی امید کے ساتھ، وَإِنَّ جُنْدَنَا لَهُمُ الْغَالِبُونَ۔ کوئی تنگی کا وقت ہو، کوئی مشکل کا وقت ہو، تو پر امید رہتا ہے کہ کشاکش کا زمانہ ضرور آئے گا، فراخی کی امید رکھتا ہے کہ ان نمال اسر یسرا۔ یہ امید ہی ہے کہ جو ان راہوں کو اس کے لیے آسان اور ممکن بناتی چلی جاتی ہے۔ لہذا ایک ایسے تناظر میں میر کارواں کی توجہ کے لیے میں بعض باتیں اور بھی عرض کرنا چاہوں گا۔ یہ جو جنوب میں چلنے والوں کا تذکرہ ہے، کارکن کی بات، یعنی سچی بات یہ ہے کہ اہم ترین اکائی اس اجتماعیت کے اندر کارکن، محنت کش کارکن، جفا کش کارکن، ایثار پیشہ کارکن، اور ہمارے چاروں طرف جو کارکن موجود ہیں ان میں یہ صلاحیت موجود، وہ ان صفات سے لازمن متصف ہیں۔ اگر کہیں وہ بیٹھ جاتے ہیں اور اٹھنے کا نام نہیں لیتے، اگر کہیں وہ بکٹوٹ چل پڑتے ہیں اور کسی کی بات نہیں سنتے، تو میرا ابھی تک خیال یہی ہے کہ اس میں ان کا قصور کم اور میرا قصور زیادہ، ان کا قصور کم ہی نکلے گا، لیکن جو لے کر چلنے والا، اس لیے یہ کارکن کہ اس کو چاہیں آپ مجاہد کہیں، اس کو چاہیں تو غازی کہیں، قافلے کا راہی کہیں، اس کارواں کا، تحریک کا سپاہی اور ساتھی کہیں، یہ بڑا قیمتی سرمایہ، اس کو قیمتی جس شے کو قیمتی سمجھا جائے گا اس کے ساتھ معاملہ بھی ویسے ہی کیا جائے، اس کو دھتکارا تو نہیں جائے گا، اس کو تو سینے سے لگایا جائے، اس کو تو کلیجے سے چمٹایا جائے۔ اس لیے یہ جو بڑا قیمتی سرمایہ ہے اسے ٹوٹنے نہیں دینا چاہیے۔ یہ تو تسلسل ہے کارواں، جو لوگ یہاں بیٹھے ہیں وہ کس کی محنت کے نتیجے میں یہاں بیٹھے، وہ جو مرکب گئے، چلے گئے اپنے رب سے جا ملے، ان کی محنت کے نتیجے میں، جنہوں نے بویا تھا انہوں نے نہیں کاٹا ہے، کاٹنے والے کچھ اور ہوتے ہیں، پھر بونے والے پھر بو کے چلے جاتے ہیں۔ اس لیے تو نسل در نسل ایک سلسلہ چلتا چلا جاتا ہے۔ تو میں یہ عرض کروں کہ یہ کارکن، اس کو بدگمان نہ ہونے دیں، اس کو ہرگز ہرگز فاصلوں پر نہ جانے دیں، اسے خوئے دل نوازی کے فقدان کا شاکی اور گلہ مند نہ ہونے دیں، اسے جوڑے رکھے میرے کارواں، اس کارکن کو اپنے ساتھ جوڑے رکھے، وہی سینے سے لگا کر رکھنے کی بات اور اپنی جان سے زیادہ عزیز رکھنے کی بات۔ یہ اگر ٹوٹ جائیں اور گریں تو ان کو اٹھانا آپ کا فرض ہے، یہ اگر اپنے آپ کو بے سہارا محسوس کریں تو ان کو سہارا دینا آپ کا فرض ہے، یہ اگر کسی ضعف کا، کمزوری کا، کسی دنیا داری کا، دس قصے ہیں ان میں سے کسی کا، سب کا شکار ہو جائیں، ان کو وہاں سے لانا ہماری ذمہ داری ہے۔ اس لیے گرتے ہوئے کو تھامنے کا یہ عمل ایک مسلسل عمل، کہ سالار کارواں مسلسل دیکھتا رہے، کوئی پیچھے تو نہیں رہ گیا، کوئی راہ تو نہیں بھٹک گیا، کوئی صاف سیدھی شاہراہ سے پگڈنڈی کی طرف تو نہیں چلا گیا، چاروں طرف نظر رکھنا، مسلسل نگرانی کرنا، کوئی میرے ہی کسی رویے سے گرابار تو نہیں ہو گیا، کوئی کسی غلط فہمی کا شکار تو نہیں ہو گیا۔ یہ میرے کارواں جو مستعد اور چاق و چوبند، یہ میرے کارواں جو اپنی بھیڑوں کی ٹھیک ٹھیک نگرانی کرے، اور سوال کیا جائے گا، پوچھا جائے گا اس سے، یہ محض کوئی دنیاوی معاملہ نہیں ہے، ہر فرد کے بارے میں جس کے اوپر وہ رائی ہے اپنی رعیت کو اس کو حساب دینا ہوگا۔ اس لیے گرتے ہوئے کو تھامنے کا یہ عمل ایک مسلسل عمل، یہ کوئی عارضی وقتی کسی خاص لمحے کا عمل نہیں ہے۔ ضروری ہے کہ ان کو کام پر لگایا جائے۔ جب لوگ بیکار ہوتے ہیں कोई खला पैदा हो जाता है तो फिर शैतान उन्हें आ लेता है, नफ्स का शिकार हो जाते हैं, इंसानों की कमजोरियों के ये सारे असबाब और उनवानात और फिर उनके सद्देबाप के सारी चीजें जो है कुरान में हदीस में तमाम चीजों में मौजूद है। मीरे कारवां के इल्म में ये तमाम बातें होनी भी चाहिए और इसका मिजदाक बनने की अव्वल ताखिर उसको कोशिश भी करनी चाहिए। इसी तरह एक दूसरी बात इसी सिलसिले की यह है कि चारों तरफ एक मुशाहिदा यह बताता है कि जिसे ठोस मुताला कहते हैं उसकी बड़ी कमी वाकई हो रही है। मुताले का शौक पैदा करना, मुताले का जौक पैदा करना, और मैं आपसे अर्ज करूं कि मुताले का कोई बदल नहीं, आप ऑडियो की बात करें, आप वीडियो की बात करें, दुनिया जहान में जो और नया जाल लाए पुराने शिकारी के मिजदा और नई बोतलों में पुरानी शराब भरकर लाने वाले, इन सबको मुताले के बगैर मुमकिन नहीं है कि दुनिया में क्या छप रहा, क्या कुछ लिखा जा रहा। लेकिन मैं जरूर अर्ज करूंगा, यानी अगर हाल इसके बरक्स ये हो कि हम अपने अखबारात और रसाइल और अपने सर्कुलर्स भी ना पढ़ पाते हो, यानी जो तर्जुमान और एशिया फ्राइडे स्पेशल की बात है ये भी हम पर गरा गुजरती हो, तो ये तो मीर कारवां को तशवीश में मुब्तला करने वाली बात, ये महज कह देने वाली बात नहीं है कि भाई आजकल रुझान कम है पढ़ने का। हम जिस तहरीक से, जिस कारवां से ताल्लुक रखते हैं, हम जिस मंजिल की तरफ बढ़ने और उसे पा लेने का जज्बा अपने अंदर पाते हैं, हम जिस जोश और जज्बे को लोगों के अंदर आम करना चाहते हैं, जब हम नारा भी लगा रहे होते हैं तो महज हम नारेबाज तो नहीं होते, उस नारे के पीछे एक होमवर्क होता, उस नारे के पीछे पूरा फलसफा होता, उस नारे के पीछे जिंदगियां कुर्बान करने का हौसला होता, उस नारे के पीछे भी एक तारीख होती है जिसने खड़े होकर कह दिया था कि फस्त बे रब्बिल काबा, कि रब्बे काबा की कसम मैं तो कामयाब हो गया, महज नारा थोड़ी लगाया था, पूरी जिंदगी उसने ये ख्वाब देखा था कि कब कोई भटकता हुआ तीर आए और मेरे सीने के अंदर पैवस्त हो जाए। तो जब वो तीर भटकता हुआ उसके सीने में आकर पैवस्त हुआ हजरत हराम रज़ील्ला ताला ने, तो चिल्ला उठे कि मेरे रब, मैं रब्बे काबा की कसम मैं तो कामयाब हो गया। इसलिए जब हम नारा भी लगाते हैं वो इत्तेफाकी नहीं है, वो हादसाती नहीं है, जब अल्लाह अकबर की सदा बुलंद करते हैं तो ये भी अल्लाह के साथ ताल्लुक की मजबूती और अल्लाह के रस्ते पर चलने के लिए और मुसलसल चलने के लिए अपने अहद और अज़्म को ताज़ा करने की बात होती है। इसलिए मैं आपसे यह अर्ज कर रहा था कि मुताले का शौक पैदा कर और मुताले का जौक भी पैदा कर, ये दोनों चीजें जरूरी हैं। पहले शौक पैदा होता है फिर बिलाखिर वो जौक में भी ढल जाता है। यानी जौक के लिए अगर मैं सिर्फ एक ही मिसाल अर्ज करूं कि जिस तरह जिनसी मसाइल और लिटरेचर हैजान का बाइस बनते, आप जिस उम्र में चाहें अगर ऐसी फिल्में देखना शुरू कर दें, ऐसा लिटरेचर पढ़ना शुरू कर दें, ऐसे तस्वीरों के रसिया बन जाएं, उससे एक हैजान तबीयत में पैदा होगा, एक नफ्सियात इंसान की बदलेगी, उसकी जिंदगी जो आंखें खोल के गुजरती है उसमें भी और जो आंखें बंद करके वो महवे आराम होता है उसमें भी उसको उसकी तरजीहात बिल्कुल बदल जाएंगी। इसलिए जिसका ये जौक होगा वो अगर ये गिला करे कि फिर हालात कुछ ठीक नहीं जा रहे हैं तो मीरे कारवाही को बताना पड़ेगा कि मुताले में भी जौक की भी जरूरत है कि क्या पढ़ा जाए और कैसे पढ़ा जाए, इसमें रहनुमाई भी की जाए और इसमें उनको सही सही बताया भी जाए कि वो पढ़ा जाए कि जो जहनी यकसुई को मुतासिर न करे। चारों तरफ हर तरह की तहरीरें मौजूद हैं जो लोगों को दोराय करती हैं, जो उनके एतमाद को मजरू करती हैं, जो शरह सदर की दौलत उनसे छीन कर ले जाती हैं, जो उनका जमा किया कराया ईमान की जो जमा पूंजी होती है उस पर शबखून डालती और नकब लगाती हैं, ऐसी तहरीरें और ऐसा लिटरेचर के जो चलते हुए कारकुन को जमूत का शिकार कर देती हैं, और ऐसी तहरीरें और ऐसा लिटरेचर भी मौजूद है जो उनको खींचतान में और सवाल जवाब में और इतराजात की दुनिया में इस तरीके से गुम करती हैं कि उनको अपनी भी फिर खबर नहीं आती और कहां वो किसी और को तलाश करें, उसके ऊपर कोई दावत का काम करें। इसलिए जौक ये फैसला करेगा कि किस लिटरेचर को पढ़ा जाए और किस लिटरेचर से बचा जाए, यानी जौक पर फिर वो चीज गरा गुजरने लगेगी जो मंजिल से हटाने और दूर ले जाने वाली और छोटी छोटी तंगनाइयों के अंदर इंसान को लाकर उसको शाहराए अज़ीम से दूर ले जाने वाली। लिहाजा वो मुताला कि जिससे इस काम को करने में महमेज मिले, रफ्तार कार बढ़े और जज्बे जुनू दो आदशा होता चला जाए, वो मुताला काम तो ये मेरा और आप ही का, मेरे कार। वो इस बारे में फिक्रमंद होगा, वो मरीज की नब्ज की ऊपर हाथ रखेगा और नब्बाजी करके हालात की दुरुस्तगी के लिए कोशां होगा। तीसरी बात मैं ये भी अर्ज करता चलूं, कुछ थोड़ी सी मैंने अर्ज कर भी दी है, मेरे कारवां के समझने की ये बात है मेरे और आपके कि दुनिया बड़ी तेज रफ्तार हो गई है, हालात बड़े सुबह इधर डूबे उधर निकले के मिज़दाफ हो गए हैं, और सेकुलरिज्म बहैसियत तहरीक या लिबरलिज्म भी कह लें एक नाम उसका, अब ये भी ज्यादा सही शायद बनता है हमारे हालात में, सेकुलरिज्म से तो लोग जरा तबीयत इबा करती है लेकिन लिबरलिज्म को लोग बड़े शौक से अपनाते और अपने सारे दरवाजे खोलकर उसका इस्तकबाल करने के लिए चट-चट उसकी बलाएं भी लेते हैं और दीदा उदिल फरशरा भी करते, ये लिबरलिज्म और सेकुलरिज्म। मीर कारवां के समझने की ये बात है कि हमारे मुकाबले में ये जो वक्त का लिबरलिज्म और सेकुलरिज्म है ये थोड़े थोड़े वक्फों के साथ हमारे माशरे में तमद्दुनी इनकलाब बरपा करता है, माशरती इनकलाब, अकदार का इनकलाब, अकदार के तसादुम का इनकलाब, जनरेशन गैप के फलसफे फैलाता है, और हमारे ही यकसू और इंशराए सदर से मालामाल कारकुन को दो राय और गलत राहों पर जाने को भी मजबूर कर देता है। आपको इसका अगर एहसास और इदराक होगा तो आप खुद फिर इस मर्ज की इस्लाह के लिए कोशा हो। इस मर्ज के मदाहिक तो वही है जो मैं पहले अर्ज कर चुका, यानी वही आराइश और वही जेबाइश और वही आसाइश और वही फरमाइश, यानी अजीब गरीब किस्म की आजमाइश, साफ छुपते भी नहीं सामने आते भी नहीं कि मिजदाक, ये तो मीरे कार्रवाई देखेगा कि कौन सा कारकुन कब इन अमराज के अंदर मुब्तला और दूर तक इसी के अंदर जाता नजर आ रहा है, फिर उसके मुताबिक ही उसको हौसले के साथ नब्बाजी करने के बाद, यानी वही जो मसाइल जिंदगी के और मेयारे जिंदगी के मादी और खुशहाल जिंदगी के और कल से बेहतर आज हो और आज से बेहतर हो कल आ, उस जिंदगी के जो मसाइल है यानी गमों से और दुखों से पाक जिंदगी के जो मसाइल, कि इन गलियों में इन बस्तियों में इन छोटे घरों में जरा इनसे पाक रहा, आगे सितारों से भी कहीं आगे अगर चलकर रहा और बसा जाए तो फिर जिंदगी इतनी नफीस और अच्छी होगी कि दावत का काम बहुत अच्छा, उन्वान दावत ही रहती। तो मैं इस मौजू को ऊपर तफसील में नहीं जा रहा हूं लेकिन मैं सिर्फ ये अर्ज कर रहा हूं कि मीरे कारवां को यह समझना चाहिए कि वक्त का लिबरलिज्म हमारे माशरे में हर चंद साल में एक ऐसा इंकलाब बरपा करता है कि लोगों की फिर सारी चीजें पुरानी हो जाती, सोफे तक पुराने हो जाते हैं, अब नए लाने पड़ते हैं, फैशन ही बदल जाता है, पर्दे पुराने हो जाते हैं, घर पुराने हो जाते हैं, ड्राइंग रूम की सेटिंग पुरानी हो जाती है, लिबास पुराने हो जाते हैं, स्कूल पुराने। मैं किसी चीज के हक में या खिलाफ बात नहीं कर रहा, मैं तो मीर कारवां की जहन की इस बुलंदी और उपज की तरफ मुतवज्जे कर रहा हूं, उसे अतराफ के इन हालात का इल्म और वो जो तहरीक लिबरलिज्म की चारों तरफ मौजूद है जिसका मुकाबला करना पेश नजर है, उसके इन हथकंडों को और उसके इन तमाम जराए, उसके पास फलसफा नहीं है कि वो बयान करे, उसके पास तो तौर तरीके हैं कि किस तरीके से इंसान उस पर रिश्ता चला जाता है, लिहाजा लाइफ और उसके स्टाइल के बारे में कि फाइव स्टार लाइफ कैसे हो, वो जो पूरी कहकशा सजाती लाइफ है। और हकीकत यह है, मैं एक बात अर्ज करता चलूं कि यही वजूह और असबाब है जिनकी तफसीर में नहीं गया हूं, कि कारकुन जब ये कह रहा होता है कि मेरे पास वक्त नहीं है, फुर्सत नहीं है, फिर वो गैर फाल और जमूद का शिकार होता है, उसमें और बहसों से हटकर सबसे बड़ी बहस ही यह है कि उसे जिंदगी गुजारने के वो तरीके मैसर आते चले जाते हैं कि जो वक्त मांगते हैं, अगर तंगदस्ती हो तो उसको दूर करने के लिए वक्त चाहते हैं और अगर खुशहाली हो तो उसको बरतने के लिए वक्त चाहते हैं, अगर तकरीब न कर सके आदमी तो कुड़ने के लिए वक्त चाहते हैं और तकरीब कर सके तो उसमें लोगों को बुलाने के लिए वक्त चाहते हैं, तो मेरे और आपके लिए तो फिर वक्त नहीं बचेगा उस कारकुन का, ये तो तशखीस करनी होगी और इन राहों पर लोगों को ले जाना हो, और उसका एक तरीका वही है जो मैंने अर्ज किया कि उसे काम पर लगाए, उसे खाली न रहने दें, उसे मशक्कत का आदि और खूगर बनाए। वो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम एक मरतबा रात को आपने आराम फरमाया तो सुबह जब बेदार हुए तो महातुल मोमिनीन में से जो थी उनसे पूछा कि क्या मेरा बिस्तर किसी ने तब्दील कर दिया है, उन्होंने अर्ज किया कि नहीं या रसूलल्लाह, वही बोरी जो आपके नीचे दोहरी करके बिछाई जाती थी वही बोरी उसी पर आप सोएं, बस ये कि हमने उसको जरा चौहरा करके आपके नीचे बिछा दिया था, चार तह कर। देखिए आपने क्या फरमाया, आपने फरमाया कि नहीं इसको वैसे ही बिछा दिया करो इसलिए कि रात तहज्जुद के बाद उठने में मुझे कुछ दिक्कत महसूस हुई। ये फिक्र का मसला नहीं है कि बोरी को दोहरा बिछाना चाहिए चौरा बिछाना चाहिए, कोई इसके अंदर चैद लग जाए। मसला ये है कि मुसाफिर को जिस मंजिल पर जाना है उसको वैसे ही ज्यादा राह जमा करना चाहिए, जिसकी जो मंजिल और जो हदफ है उसको उतना ही हल्का फुल्का रहना चाहिए। बाकी जायज और हलाल चीजों की तो भरमार है, मसला जायज और हलाल का नहीं है। वो जो कुब्बा ढा दिया गया था और नबी सल्लल्लाहु अलैहि वसल्लम को नागवार हुआ था, तो बात ये थी कि तहरीक के इस मरहले में तुम इन सारी जायज चीजों को अगर अपनाओगे तो फिर तहरीक कौन चलाएगा? जिनके रुतबे हैं सिवा उनकी सिवा मुश्किल। अगर मेरे कारवा भी ये उधर ले बैठे और उसके जुलू में चलने वाले भी सब इसी तरफ लगे हुए हों तो फिर मामला वही होगा कि न रिपोर्टें आएंगी न काम होगा, और गिला यह होगा कि लोग हमारी बात नहीं सुनते। कहा यह जाएगा कि हम चारों तरफ देखते हैं कोई है नहीं कि जहां पजीराई हासिल होती है। इसलिए उसको मशक्कत का आदि बनाई, उसको मंजिल का शऊर दीजिए, उसके मर्ज की तशखीस कीजिए, उसको मुसलसल उस जानिब हकाइए। और मैंने अर्ज कर दिया है कि ये सब कुछ करने से पहले और करने के साथ खुद भी वहीं पर नजर आइए। अगर खुद किसी और दुनिया में बसते होंगे तो ये तो ठीक है कि लकत कान लकुम फी रसूलिल्लाह उस्वतुन हसना, लेकिन लोग तो मेरा और आपका नमूना भी देखना चाहते। हम लाख कहें कि हुजूर का नमूना ये है, वो कहेंगे बिल्कुल ठीक है आमन्ना और सद्दकना, लेकिन इस वक्त तो आप मुझसे कह रहे हैं ना। कहेगा नहीं वो, लेकिन बज़बान हाल ऐसा भी नहीं कि ना कह रहा हो, कह रहा होगा। तो कुछ अपने अंदर से भी उसको बताने और अपनी भी फला इसी के अंदर है, लोगों के लिए तो नहीं है ये सब कुछ। अपनी भी निजात का रास्ता इसी, अपना भी इंकलाब इसी रास्ते में। और ये जो इंकलाब की दुनिया अंदर ही कुछ सोई सोई सी और खोई खोई सी हो जाती है, वीरान सी और कांटे इसके अंदर और झाड़ियां इसके अंदर उगने लग जाती हैं, उसका सबब भी यही होता है कि वो माली जो होता है वो उससे जरा तवज्जो हटा लेता है इस दिल की दुनिया के कांटों और झाड़ झंकार को साफ करे, और यहां पर वो कुछ बोए के जो मतलूब है, उस सब्जे को उगाए, उस नमी को पैदा करे, उसके लिए जिस मेहनत की जरूरत है। लिहाजा इस कारकुन को अजमतों का सफर तय कराना है, रिफतों और बुलंदियों की तरफ ले जाना है। और मैंने अर्ज किया कि इस लिबरल माशरे के की तंगनाइयों से उसको निकालकर, यानी बंद गलियों से उसको निकालकर साफ सुथरी शाहरा पर उसको लाना है, और जो महदूद सोच के उनवानात है उससे उसको आजाद अगर कराना है, यानी छोटी छोटी चीजों से उसको ऊपर उठाना है, जुजियात से, फरवात से, आशियों से और लकीरों से उसको निजात दिलानी है, तो हकीकत यह है कि वो बात जो मैं इब्तिदा में अर्ज कर चुका हूं कि उस ताल्लुक को अपने अंदर भी मजबूत और गहरा करने की जरूरत है, और उसी के मुताबिक फिर लोगों तक उसको पहुंचाने और ढालने की जरूरत है। और मैं वो वाकया सुनाकर अपनी बात को खत्म करता हूं कि जो हजरत हाफिज साहब को नाम याद रहते हैं, हजरत अस्वद राई रज़ियल्लाहु ताला अन्हु का वाकया है। ये वही साहबी हैं कि जिनके बारे में साहबा ये तस्करा किया करते थे कि जिस शख्स ने एक नमाज नहीं पढ़ी और जन्नत के अंदर चला गया। ये वही साहबी हजरत अस्वद राई रज़ियल्लाहु ताला कि गज़वा खैबर के मौके पर ये चरवाहे थे, इन्होंने देखा कि किले का महासरा है, तो लोगों से पूछा कि ये क्या माजरा है। लोगों ने बताया कि एक शख्स है जो नबूवत का दावेदार है और उसने किले का महासरा किया हुआ है, उसके साथ जंग जारी है, नामा पयामा है। तो दिल ही दिल में सोचा कि उससे तो फिर मिलना चाहिए। एक दिन बकरियां चराते हुए खेमे के पास पहुंचे नबी सल्लल्लाहु अलैहि वसल्लम के, अंदर दाखिल हो गए और पूछा कि आप कौन है, क्या चाहते हैं आप? नबी सल्लल्लाहु अलैहि वसल्लम ने दावत अपनी पेश की, पूरी बात तवज्जो के साथ सुनी और कहा कि अगर मैं आपकी बात मान लूं तो मुझे क्या मिलेगा। देखिए ये जो मुझे कुछ मिलना है ना, ये इंसान की फितरत है, उसकी नफ्सियात। लेकिन अगर आदमी काने हो जाए उस मिलने पर जो चारों तरफ मिल रहा है उसको मिलना समझे वो, और उसी पर काने हो जाए और उसी में मसरूफ हो जाए, उससे निकालना है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जन्नत मिलेगी, अल्लाह की नेमतों के हकदार ठहरोगे। देखिए फिर बोला, सालार कारवां से पूछा कि हुजूर जरा मेरी तरफ देखें तो सही, आप जिस कदर बदशकल में वाकई हुआ हूं, जिस कदर काला भुजंग में मौजूद हूं आपके सामने, और जैसे बदबूदार और गलीज कपड़े में पहने हुए हूं, क्या इसके बावजूद मैं जन्नत में जाऊं? आदमी बिल्कुल टू दी पॉइंट, हराम भी टू दी पॉइंट होता है। वैसे हम भी दुनियादारी के मामलात में नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हां अल्लाह ताला तुमको हसीन और शकील बना देगा, اور تمہاری جس کمزوری کا بھی تم تذکرہ کرتے ہو اس کو دور کر دے گا، اور اس ایمان کو قبول کرنے اور اس دعوت کا خوگر ہونے سے جنتوں کا. کہا کہ اچھا بس میں آپ کا ہوا، لیکن ان بکریوں کا کیا کروں، یہ تو امانت ہے. آپ نے فرمایا کہ ان بکریوں کو ہانک دو، اور جب آخری بکری بھی قلعے کے اندر چلی جائے تو میرے پاس آ جائے. اس نے اس بکریوں کو قلعے کی طرف ہکایا. جب آخری بکری بھی چلی گئی تو حضور کی خدمت میں حاضر ہوا. جنگ جاری تھی، کہا کہ اس میں شریک ہو جاؤ. شریک ہوا، جام شہادت نوش کیا، جان جانے آفری کے سپرد کی. 20 شہدا ہیں یہ غزوہ خیبر کے. واقعات میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم جب بعد میں ان 20 شہدا کے قریب پہنچے ہیں، ہر ایک کے سرحانے جا کر کھڑے ہوئے ہیں، تو صحابہ نے دیکھا کہ جب وہ حضرت اسود رائی رضی اللہ تعالیٰ عنہ کے سرحانے کھڑے ہوئے تو ایک لمحے کے لیے ان کے چہرے کی طرف دیکھا اور پھر آپ نے منہ پھیر لیا اور اسی طریقے سے آگے بڑھا. صحابہ نے بعد میں دریافت کیا کہ یا رسول اللہ یہ عجیب غریب بات ہم نے دیکھی کہ اور تمام شہداء کو تو آپ نے جی بھر کے دیکھا، لیکن حضرت اسود رائی رضی اللہ تعالیٰ عنہ ان کی طرف بس ایک لمحے آپ نے توجہ کی، پھر آپ نے رخ اپنا دوسری طرف پھیر لیا. دیکھیے آپ نے کیا فرمایا، آپ نے فرمایا کہ عین اس لمحے اسود رائی حوروں کے درمیان تھے، اللہ تبارک و تعالیٰ نے ان کے چہرے کو خوشنما اور خوبصورت بنا دیا تھا اور ان کے جسم سے خوشبو کی لپٹیں اٹھ رہی تھیں. بس میں نے اس وقت مناسب نہ سمجھا کہ ان کی طرف اس حال میں دیکھوں، اور یوں میں نے رخ اپنا بدل دیا. میرے کارواں کو بھی دیکھیے اور اس کے جلو میں چلنے والے کو بھی دیکھیے. جب میرے کارواں یہ ہوگا تو جلو میں چلنے والے بھی وہاں ہوں. اس لیے میرے دوستوں، بڑے کرب کے ساتھ یہ بات کہہ رہا ہوں کہ گلا ان کا نہ کیجئے جو ساتھ نہیں چل پا رہے ہیں، گلا ان کا نہ کیجئے کہ جو کارکردگی کا مظاہرہ نہیں کر رہے ہیں، گلا ان کا نہ کیجئے کہ جو سما و اطاعت کا پیکر نہیں بنے ہیں، جو کتاب میں ہم نے پڑھا تھا ان کو پڑھاتے ہیں بار بار. گلا کچھ اپنے آپ سے کیا جائے، کچھ اپنے آپ سے نامہ پیامہ کیا جائے، کچھ اپنے اندر جھانک کر اپنے آپ کو پانے کی کوشش کی جائے. اللہ تبارک و تعالی ہم سب کا حامی و ناصر ہو. واقول قولی هذا واستغفر الله لي ولكم ولسائر المؤمنين واخر دعوانا ان الحمد لله.
Visit tazkir.org.